بسم اللہ الرحمن الرحیم. لا تحزن. درس نمبر 14. درس نمبر 14. سب سے پہلے تو میری طرف سے بہت معذرت کہ دو دن میں مسلسل کوئی سیشن ریکارڈ نہیں کر سکی. میں ٹریول کر رہی تھی اور میں نے ریئلائز نہیں کیا کہ اگر آپ ایئرپورٹ پہ یا ویٹنگ ایریا میں یا جہاز میں فون کے اندر مسلسل بول رہے ہوں اور بڑی موٹیویٹنگ باتیں کر رہے ہوں تو ہو سکتا ہے کہ آپ اتنے نارمل نہ نظر آئیں جتنا آپ نظر آنا چاہتے ہیں. تو آئی ایم ریئلی سوری کہ دو دن میں نے مس کیے. لیکن ایک میں آپ کو مزے کی بات بتاؤں, میں جب بھی میری کوشش ہوتی ہے اگر میں کوئی غلطی کروں یا اگر میرے ساتھ ایسی کوئی بات ہو جائے جو میں ایکسپیکٹ نہ کر رہی ہوں تو میں اسے آرام سے بیٹھ کے انالائز کرتی ہوں. اور میں نے اپنے سفر نامے کے دوران, یہ جب میں ٹریول کر رہی تھی, تو میں نے ایک ڈائری لکھی اور اس میں میں نے ساری اپنی آبزرویشنز لکھی. اور ایک اٹس انٹرسٹنگ, مجھے کالج میں بھی لوگ کہتے تھے کہ افشاں جو ہے تو وہ پیٹرنز دیکھتی ہے اور وہ پیٹرنز دیکھ کے بہت کچھ پریڈکٹ کر دیتی ہے. لائک آئی واز دا اونلی ون, آئی تھنک آئی واز دا فرسٹ ون جس کو سب سے پہلے پتہ چل جاتا تھا کہ میرے فلاں کلاس فیلو کی فلاں سے منگنی ہونے والی ہے یا ان کا اب رشتہ چلا گیا ہے یا فلاں سینئر جو ہیں وہ اب ان کو پروپوز کرنے لگے. اس طرح کی باتوں میں میری بڑی چھٹی حص تھی. تو ایسی باتیں مجھے بہت تیزی سے پتہ چل جاتی تھیں. اس کی وجہ شاید یہ تھی کہ میں پیٹرنز دیکھتی تھی اور انالائز کرتی تھی, اور اگر اس میں کوئی فرق آتا تھا تو پھر میں اس کے بارے میں سوچتی تھی کہ ایسا کیوں ہوا. تو اس لیے آج جب میں اپنی آبزرویشنز بیٹھ کے دیکھ رہی تھی جو میں نے لکھی ہیں, اور میں نے پیج پلٹا پیچھے دیکھا اور میں نے یہ دیکھا کہ میں دو دن پہلے آپ کو فرسٹ تھنگز فرسٹ پڑھا چکی ہوں, تو ایک دم سے ایک فلیش ہوا میرے ذہن میں. کیونکہ جب ہم لوگ پڑھاتے ہیں یہ ورک شاپس میں تو ہم لوگ اس سے پہلے دو بہت امپورٹنٹ کانسیپٹس لوگوں کو دیتے ہیں, اور میں نے یہ نوٹ کیا چونکہ میں وہ کتاب فالو کر رہی ہوں استاد القرنی کی, جس جو لا تحزن, تو وہ کتاب میں نے آپ کو شروع میں بھی بتایا تھا کہ اس میں کوئی ربط نہیں ہے اور وہ کسی سیریز میں نہیں چل رہی ہے, لیکن جہاں پہ مجھے ریلیونٹ ٹاپکس نظر آتے ہیں جو کہ میں آپ کو پڑھا سکتی ہوں اور جو ہمارا جو لا تحزن کا سین ہے وہ اس کو سرو کرتے ہیں, تو میں آپ کو پڑھا دیتی ہوں. تو اس طرح اس سیریز میں پڑھاتے پڑھاتے میں فرسٹ تھنگز فرسٹ پہ پہنچ گئی, لیکن میں نے وہاں پہ یہ نہیں ریئلائز کیا کہ میں نے دو بہت امپورٹنٹ کانسیپٹس مس کیے ہیں, جن میں سے ایک تو ہے پرائیورٹی سیٹنگ. پرائیورٹی سیٹنگ ایک ایسا ٹاپک ہے جس کے بغیر فرسٹ تھنگز فرسٹ ہو ہی نہیں سکتا. تو ایک تو پرائیورٹی سیٹنگ ہے جو دو دن میں آپ کو پڑھاؤں گی, اور دوسرا اس میں سے جو ہے وہ ہے رولز اینڈ گولز. یہ ایک یہ بھی فرسٹ تھنگز فرسٹ کی طرح ایک ایکسرسائز ہے, لیکن اس میں آپ یہ کلیئر کرتے ہیں کہ دنیا میں زندگی میں آپ کے کون کون سے مختلف رولز ہیں جن کو آپ نے پلے کرنا ہے, جن کو آپ نے اچھی طرح پورا کرنا ہے, فلفل کرنا ہے, اور ان کو آپ نے آپس میں کلیش نہیں ہونے دینا. آپ ایک ہی ہیں اور آپ کے بہت سارے رولز ہیں, لیکن ان رولز میں اکثر کلیش آ جاتا ہے. جیسے اکثر لوگ کہتے ہیں کہ ورکنگ ویمن جو ہیں وہ بڑی بری ہاؤس وائفز ہوتی ہیں, یا ہاؤس وائفز جو ہیں وہ تو بس مزے ہی کرتے رہتی ہیں اور ورکنگ وومن سارا کام کرتی ہیں. تو اس طرح کے کلیشز جو ہیں یہ پیس آف مائنڈ کے لیے بھی برے ہیں, اور یہ انسان کو ڈپریس کرتے ہیں, انسان کے پروڈکٹیویٹی میں یہ مخل ہوتے ہیں, افیکٹ کرتے ہیں اسے. تو آج انشاءاللہ جو میں آپ کو یہ فرسٹ تھنگز فرسٹ سے شروع, اس سے پہلے کی باتیں ہیں, تو اب آپ نے سن لیا ہوگا فرسٹ تھنگز فرسٹ. بہت سے لوگ آپ کے ساتھ آپ میں سے وہ ایکسرسائز بھی کر چکے ہوں گے. تو اس طرح ہے کہ جب آپ آج کا سبق سنیں اور کل کا سبق سنیں تو اس کے بعد آپ نے فرسٹ تھنگز فرسٹ دوبارہ سے سننا ہے, اور پھر اس کے بعد میں آپ کو رولز اینڈ گولز کراؤں گی, وہ بھی دو دن کی ڈیل ہے. اور پھر ہم انشاءاللہ ہم لوگ فرسٹ تھنگز فرسٹ کو اس طرح کرنے کے قابل ہو جائیں گے جیسا کہ اس کو ہونا چاہیے. आज जो मैं आपको पढ़ाने जा रही हूँ, एक सिंपल सी बात है, प्रायोरिटी सेटिंग। हम सबको पता है कि हमारी प्रायोरिटीज़ होनी चाहिए। हम लोगों को ऐसा माहौल हमारे पास होना चाहिए और हमारे पास ऐसी एक एबिलिटी होनी चाहिए जिससे हमें पता हो कि हमारी तरजीहात क्या हैं, और हमारी तरजीहात से ही हमारी पूरी ज़ात का पता चलता है। हम जिन चीज़ों को तरजीह देते हैं, दरअसल वो हमारा लाइफ लेसन होता है। जिन चीज़ों को हम मुसलसल तरजीह दे रहे होते हैं, ये वो चीज़ें होती हैं जो, जैसे फर्स्ट थिंग्स फर्स्ट में था, टू लिव, टू लव, टू लर्न एंड टू लीव अ लेगेसी। तो जिन चीज़ों को हम तरजीह दे रहे होते हैं वो हमारे इन सारे एस्पेक्ट्स में नज़र आ रही होती हैं। इसलिए तरजीहात बहुत ज़्यादा अहम चीज़ हैं, और आपकी तरजीह से ही आपको अंदाज़ा होगा कि आपका अगला स्टेप अब क्या होगा, आप किस तरह की चॉइसेस करेंगे और आप अपना वक्त कहाँ पे इन्वेस्ट करेंगे। तरजीहात पढ़ने से पहले भी एक बहुत इम्पॉर्टेंट एस्पेक्ट है जो हमें तरजीह नहीं सेट करने देता, और वो है पेसिमिस्टिक होना। यानी कि हम किसी चीज़ के बारे में, जैसे इस्लाम में हम कहते हैं कि इब्लीस जो है ये बालासा से निकला है, बा ला सीम सीन, जिसका मतलब है मायूसी। तो शैतान जो था, ये इब्लीस, ये अल्लाह ताला की रहमत से और अल्लाह ताला की माफ़ी करने की जो क़ुव्वत है, ये उससे मायूस था। इसने एक गलती की और फुली रिकग्नाइज़ की अपनी गलती कि मैंने ऐसी शरारत की है या अल्लाह। लेकिन जब अल्लाह ने अपनी नाराज़गी का इजहार किया तो हज़रत आदम ने तो फौरन से माफ़ी मांग ली, और इब्लीस ने क्या किया कि वो अपनी गलती पे अड़ गया। उसने तकब्बुर किया, वो उस पर अड़ गया अपनी गलती पे, और उसने कहा कि मैंने बहुत अच्छा किया है और ऐ अल्लाह तूने मुझे गुमराह किया है। यानी उसने अपनी गुमराही का और अपनी स्टूपिड बातों का वबाल जो था वो भी अल्लाह के ऊपर डालना चाहा। तो यानी वो अल्लाह की रहमत से मुकम्मल तौर पे मायूस था। तो पेसिमिज़म जो है या मायूसी जो है, ये एक ऐसा एटीट्यूड है जो हमें कहीं भी नहीं जाने देता, ये हमें कोई प्रायोरिटी नहीं सेट करने देता। अगर जैसे हम आपको ये कहें कि उफ़ो, आपके मोहल्ले में या आपकी, देखिए आपकी गली में कितना ज़्यादा कूड़ा जमा हो गया है, आप प्लीज़ कुछ करें इसके लिए, तो फौरन से मेजॉरिटी लोग ये कहेंगे कि जी ये तो हमारा काम नहीं है, ये तो कमेटी वालों का काम है। और अगर हम उन्हें कहें भी तो वो हमारी सुनते तो नहीं है। अगर और फिर अगर आप उनको कहें कि अच्छा आप मोहल्ले वालों को समझा दें कि वो ऐसे गन ना फेंकें, तो आगे से कहेंगे जी हमारी सुनता कौन है। तो पेसिमिज़म जो है, पेसिमिस्टिक एटीट्यूड जो है, ये एक दो धारी तलवार है। यानी एक तरफ तो पेसिमिज़म आपको मायूस कर देता है और आपको इन एक्शन में ले आता है और आप फिर कोई काम नहीं कर सकते, लेकिन दूसरी तरफ एक बहुत इंटरेस्टिंग बात जो है वो ये है कि अपने पेसिमिज़म में हम लोग जो हैं, हम बहुत सी पॉजिटिव बातें सोचकर उसमें से निकल सकते हैं। ये एक बहुत कॉम्प्लिकेटेड टॉपिक है, लेकिन इसकी मैं आपको मिसाल देती हूँ जो मैंने सीखी है। एक मॉडर्न ब्रिटिश मुफक्किर हैं जिनका नाम है एलेन डी बॉटन। अब मेरे ख्याल में यूट्यूब पे भी उनके लेक्चर्स मिलते हैं, बहुत ही काबिल इंसान हैं। और वो दुनिया के जो हमारे नॉर्मल ट्रेंड्स हैं, जिन चीज़ों को हम अपनी ज़िंदगी का लाजमी हिस्सा समझते हैं, वो उन चीज़ों को एनालाइज़ करते हैं और वो हमें ये समझाते हैं कि हम जिस चीज़ को ज़िंदगी समझ के बैठे हुए हैं वो दरअसल असली ज़िंदगी से बहुत दूर है। बहुत खूबसूरत स्टाइल है उनका, ब्रिटिश ह्यूमर बहुत ज़्यादा अप्लाई करते हैं। तो वो एक कॉन्सेप्ट बताते हैं कि जब हमारे साथ कुछ बुरा हो जाता है तो हम में एक सेल्फ पिटी पैदा होती है, और हम ये कहते हैं कि उफ़ अल्लाह, ये मेरे साथ ही क्यों हुआ, आखिर मेरे साथ ही ऐसा क्यों होता है, और मैं क्यों ये इस तरह की बातें डिज़र्व करती हूँ। इसको वो इंजर्ड सेल्फ पिटी कहते हैं। वो कहते हैं कि हर इंसान के अंदर एक सेल्फ पिटी का जज्बा होता है, और जब वो कहीं पे ज़ख्मी हो जाए और कहीं उसको चोट लग जाए तो फिर वो इंसान को बहुत बड़े गिले शिकवे करने पे मजबूर करता है। सेल्फ पिटी का मतलब ये है कि मैं अपने ऊपर یعنی میں سارا وقت اپنے اوپر رحم کرتی رہوں اور میں اپنے بارے میں یہ سوچتی رہوں کہ میں تو بڑی مظلوم ہوں اور میں تو بڑی معصوم ہوں اور میں نے تو کسی کا کچھ نہیں بگاڑا، تو ایسا میرے ساتھ کیوں ہو گیا؟ میں نے تو کبھی کسی کا برا نہیں چاہا، تو میرے ساتھ ہی ایسا کیوں ہو گیا؟ یہ سیلف پٹی ہے، اور سیلف پٹی ایک، اس کی مثال آپ ایسے لے لیں جیسے یہ ایک شیطان ہے جو انسان کے اندر رہتا ہے، اور انسان جتنا اس کو کھلاتا ہے، جتنا اس کو فیڈ کرتا ہے. اب سیلف پٹی کو کون سی باتیں فیڈ کرتی ہیں؟ سیلف پٹی کو ہماری یہی باتیں فیڈ کرتی ہیں جب ہم اپنے ساتھ ہونے والی نگیٹو چیزوں کو کوسچن کرتے ہیں. جب ہم یہ کہتے ہیں، جیسے ایک سمپل مثال میں آپ کو دیتی ہوں، جیسے میرا وزن بہت زیادہ ہے، مثلا میں یہ کہوں کہ اف اللہ میں کتنی موٹی ہوں، تو ایک انسان جس کے اندر سیلف پٹی کا جانور چھپا ہوا ہے اور ہر انسان کے اندر ہے، وہ یہ کہے گا اف اللہ وہ فلانی کتنی دبلی ہے، سارا دن کھاتی رہتی ہے لیکن موٹی ہوتی نہیں ہے، بس میں تو اگر ہوا بھی کھا لوں تو میں موٹی ہو جاتی ہوں. اور اس کے علاوہ پھر میں یہ اس طرح کی فیلنگز ہوں میرے دل میں کہ میں کہوں کہ آخر میرے ساتھ ہی ایسا کیوں ہوتا ہے، آخر میں فلاں کی جیسی کیوں نہیں لگ سکتی ہوں، آخر میں اس جیسی کیوں نہیں بن سکتی ہوں. اور اگر میرا وزن زیادہ ہے تو اس میں میرا کیا قصور ہے؟ اور میں اس طرح کی باتیں کرتے 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 اپنے اس سیلف پٹی کے جانور کو جو میرے اندر نفس میں چھپا ہوا ہے، میں اسے اتنا موٹا کر لیتی ہوں کہ وہ ایک بیسٹ بن جاتا ہے، وہ ایک دیو بن جاتا ہے، اور وہ میرے پورے کانشیسنیس کو کور کر لیتا ہے. میں کچھ بھی اس کے علاوہ نہیں سوچ سکتی کہ آخر میں ہی کیوں اتنی موٹی ہوں. صرف ایک سٹیپ اس سے ہٹ کے اگر میں یہ کہوں کہ اچھا کل سے میں چینی نہیں کھاؤں گی، تو میں ایک ہفتے میں شاید 2-3 پاؤنڈ وزن بھی کم کر لوں. لیکن سیلف پٹی ایک ایسا عفریت ہے، ایک ایسی مصیبت ہے جو مجھے بالکل اپنے بارے میں یا اپنے پازیٹیو اسپیکٹس کے بارے میں سوچنے نہیں دیتا. تو ایلین ڈی بورٹن کہتے ہیں کہ آپ سارا وقت یہ سوچتے ہیں کہ آخر چیزیں غلط کیوں ہو جاتی ہیں جبکہ انہیں ٹھیک ہونا چاہیے. آپ سارا وقت بیٹھ کے یہ سوچتے رہتے ہیں آخر ایسی ٹریجڈی کیوں ہو گئی جبکہ یہ ٹریجڈی نہیں ہونی چاہیے تھی، لائف تو بڑی خوش ہونی چاہیے تھی، آخر اس طرح کا مس ہیپ کیوں ہو گیا حالانکہ یہ مس ہیپ تو نہیں ہونا چاہیے تھا. آپ سارا وقت بیٹھ کے یہ سوچتے ہیں. اس نے، ان کا یہ فلسفہ ہے، وہ کہتے ہیں کہ ایک دن آپ بیٹھ کے سوچیں یا اپنی ڈائری نکالیں اور اس میں لکھیں، یا کسی دوست کے ساتھ کافی پہ جائیں، اس کو چائے پہ بلائیں اور اس کے ساتھ بیٹھ کے ایک ڈسکشن کریں اور اپنے سامنے ایک جملہ لکھ کے رکھیں. اس جملے کی تصویر میں آپ کو بھیجوں گی، بڑا ہی زبردست جملہ انہوں نے بولا ہے، تو اردو میں بھی میں آپ کو تصویر بھیجوں گی اور انگلش میں بھی بھیجوں گی. ان کا کہنا ہے کہ وائی ڈو تھنگس گو رائٹ when they were supposed to go wrong. یہ نہ پوچھیں کہ why do things go wrong when they were supposed to go right، بلکہ آپ right اور wrong کی جگہ چینج کر دیں اور آپ یہ کہیں کہ why do things go right when they were supposed to go wrong. اور آپ یہ سوچیں کہ اس دنیا میں کس نے آپ کو گارنٹی دی ہے کہ آپ صبح جاگ جائیں گے. یہ یوگا کا بھی کانسیپٹ ہے کہ ہر صبح یا جب آپ کوئی اپنی انگلی بھی ہلاتے ہیں تو آپ یہ سوچیں کہ اس وقت دنیا میں کتنے لاکھ لوگ ہیں اور کتنے کروڑ لوگ ہیں جو شاید اپنی انگلی یا اپنا ہاتھ نہیں ہلا سکتے. یہ وہ گریٹیٹیوڈ والی بات ہے. میں آپ کو بار بار یہی کہتی ہوں کہ سارے فلسفے اور سارے مذہب آخر میں جو ہیں، آخر وہ ایک ہی ہیں، کیونکہ ان کا جو مین منبع ہے، ان کا جو مین فاؤنٹن ہیڈ ہے، وہ اللہ کی ذات ہے اور وہ ایک ہی ہے. تو ہم لوگ گریٹیٹیوڈ جب نہیں پریکٹس کرتے تو ہم اپنی سیلف پٹی کے اس جانور کو طاقتور کرتے ہیں، یہاں تک کہ وہ ہمارے عقل کو ڈھانپ لیتا ہے، ہمارے دل کو بند کر دیتا ہے اور ہم کچھ بھی نہیں سوچ رہے ہوتے. تو یہ یوگا کا بھی کانسیپٹ ہے کہ جب آپ صبح جاگیں، آنکھیں کھولیں، تو آپ فوراً یہ کہیں کہ آج کی رات جو ہے، اس دنیا میں 10 لاکھ لوگ شاید اپنی زندگی سے گزر گئے ہیں، اور 10 لاکھ نہیں بلکہ اس سے بھی کہیں زیادہ، اور آپ یہ کہیں کہ ان 10 لاکھ میں سے میں ایک نہیں تھا. پھر آپ یہ کہیں کہ 10 لاکھ میں سے میرا شاید گھر والا بھی کوئی نہیں تھا، اللہ سب کو ٹریجڈی سے بچائے، لیکن میرا کوئی پیارا یا گھر والا وہ بھی نہیں تھا. تو वो बहुत अच्छी तरह एजुकेशन है उसमें कि आप एक सीक्रेट ग्रैटिट्यूड और एक सीक्रेट शुक्रिया कहें अपने बनाने वाले को कि ये रात जो थी उसने आपको दे दी और उसने आपको सुबह जिंदगी के साथ और सेहत के साथ जगाया, आपकी आंख खुली और आपके सारे प्यारे भी आपके इर्द गिर्द हैं। तो आपको असल सवाल जो है वो ये पूछने वाली बात नहीं है कि ऐसा गलत क्यों हो गया जबकि सब कुछ ठीक होना चाहिए था। असल सवाल जो है वो ये है कि आखिर ये सब कुछ कैसे ठीक चल रहा है, ये सब कुछ कैसे ठीक हो रहा है जबकि इतना कुछ गलत भी हो सकता है। तो इसका आर्गुमेंट फिर इसके अगेंस्ट ये है कि अगर आप अपने माहौल को देखें, ठीक है आप ख़ुद पेसिमिस्टिक नहीं हैं और आप ख़ुद नेगेटिव नहीं हैं, लेकिन आप ज़रा अपने माहौल का जायज़ा लें, थोड़ा सा अपना टीवी ही खोल कर देखें तो उसमें कितनी सी नेगेटिव बातें आपको नज़र आएंगी। तो जो उस्ताद अलकरनी हैं ला तहज़न वाले, वो भी आउटराइट ये कहते हैं कि न्यूज़ तो आपको खुश करने के लिए है ही नहीं। अगर वो आपको खुश करने की बातें करनी शुरू कर दें तो आप कितनी देर न्यूज़ देखेंगे? आप खुश हो जाएंगे और फिर अपनी ज़िंदगी में लग जाएंगे और अपने कामों में लग जाएंगे और फिर न्यूज़ कौन देखेगा और टीवी कौन देखेगा और ट्रेजिक ड्रामे और फिल्में कौन देखेगा और फिर उसके अंदर जो इश्तिहार चलते हैं वो कौन देखेगा? तो यानी ये एक सर्कस लगा हुआ है, मुसलसल हमें एक स्क्रिप्टिंग मिल रही है किसी और की तरफ से। और दुनिया में याद रखें कि स्क्रिप्ट्स दो ही हैं, चाइनीज़ कॉन्सेप्ट जो सबसे एंशिएंट सिविलाइजेशन है, अब ये मैं आपको समझाती हूँ। सबसे एंशिएंट सिविलाइजेशन जो हमारे पास है वो चाइना की और जापान की है। चाइना की जो सिविलाइजेशन है उसमें यिन और यांग का कॉन्सेप्ट है कि एक ही सर्कल के अंदर एक ब्लैक और एक वाइट उन्होंने आर्क्स बनाई हुई होती हैं, कुछ हिस्सा ब्लैक होता है और कुछ वाइट होता है। और इसका मतलब ये है कि गुड एंड ईवल आर सिस्टर्स, और गुड और ईवल जो हैं ये दुनिया में एक साथ चलते हैं और हमने हर एक चीज़ में से वो अच्छाई देखनी होती है जो शायद उस बुराई में छुपी हुई होती है। एक बात, फिर जापानी जो हैं जिसको शिंटू कहते हैं, उनकी ट्रेडिशन को, उनकी सिविलाइजेशन को, वो ये कहते हैं कि इस दुनिया में जो रूह है, और वो ये नहीं कहते कि मेरे अंदर एक रूह है और आपके अंदर एक रूह है, वो ये नहीं कहते, वो कहते हैं कि इस पूरी दुनिया की एक रूह है जो अच्छी है, जो नेक है। और जब हम कोई बुरा काम करते हैं तो हम उस रूह को दुख पहुंचा रहे होते हैं, हम उस रूह को ज़ख्मी कर रहे होते हैं, और जब वो ज़ख्मी हो जाती है तो फिर वो हमें उसकी सज़ा देती है, वो हमसे नाराज़ हो जाती है। और वो सज़ा नहीं देती, लेकिन यह है कि वो हमसे नाराज़ हो जाती है, और उसकी नाराज़गी का हमारे अंदर जो एक एक्सप्रेशन होता है वो ये है कि हम डिप्रेस हो जाते हैं, हम गिल्टी हो जाते हैं। तो उनका भी यही कॉन्सेप्ट है कि इस दुनिया की जो बड़ी रूह है या इस दुनिया की जो माँ है वो बहुत अच्छी है, वो बहुत रहम करने वाली है, वो मर्सी है, और वो सबसे बहुत मोहब्बत करने वाली है। और जब हम उसको कोई दुख पहुंचाते हैं तो वो हमसे नाराज़ हो जाती है और हम खुद ही फिर, चूँकि वो अच्छाई और वो मोहब्बत करने वाली रूह जो है वो हमसे दूर हो जाती है, तो हम लोग फिर डिप्रेस हो जाते हैं। इसीलिए जापानी ट्रेडिशन में जो है ख़ुदकशी उनके लिए, उनको इजाज़त है, और वो इसी कॉन्सेप्ट बेस्ड है, उसको हाराकिरी कहते हैं। और हाराकिरी में वो ये करते हैं, चूँकि मेरा ये जो जिस्म है उसने उस बड़ी रूह को दुख पहुँचाया है और उसने एक नुकसान पहुँचाया है उस बड़ी रूह को, तो मैं इस जिस्म को उस रूह पर कुर्बान कर रहा हूँ। और वो फिर ख़ुदकशी करते हैं। बदकिस्मती से बड़ी बेहतरीन कौम है, लेकिन ये एक बड़ा नेगेटिव एस्पेक्ट है उनका। लेकिन उस ख़ुदकशी के अंदर जो आप फ़लसफ़ा अगर समझें तो वो एग्जैक्टली ये है कि जो बड़ी रूह है दुनिया की वो अच्छी है। इसी तरह वेस्टर्न फिलॉसफी में गुड एंड बैड, गुड एंड ईवल का कॉन्सेप्ट है, जो ग्रीक माइथोलॉजी है उसमें भी अच्छे और बुरे की तमीज़ है, और अच्छा जो है वो मेहनत करता है और मजदूरी करता है और भारी भारी चीज़ें उठाता है और लड़ता है, खून बहाता है, और वो आखिर में उस बुरे को फतह कर लेता है। तो ये जो कॉन्सेप्ट हैं सारे, इसका मतलब है दुनिया में स्क्रिप्ट्स सिर्फ दो ही हैं। हम मुसलमानों के लिए कुरान के मुताबिक खैर और शर है, और खैर जो है सारी की सारी वो अल्लाह की तरफ से है, और शर जो है अल्लाह ने ये कहा है कि ये तुम्हारा अपना किया धरा है, ये तुम्हारे अपने हाथों ने इसको आगे भेजा है, तुम्हारे नफ्स ने इसे बनाया है, ये तो शैतान का एक बहकावा है। ये सारी डेफिनेशन जो हैं ये शर की हैं। तो शैतान जो हैं वो शैतान और रहमान वाली बात आ जाती है कि हम लोग जो स्क्रिप्ट्स हमें दुनिया में मिलती हैं वो या शैतान की तरफ से हैं और या रहमान की तरफ से हैं। तो रहमान की तरफ से तो जो सबसे बड़ी स्क्रिप्ट हमें मिली हुई है वो कुरान है, और कुरान में कहीं पर भी ऐसी मायूसी का जिक्र नहीं है। दूसरी जो बड़ी स्क्रिप्ट हमें मिली है वो हमारे प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, और उसमें इंतहा दर्जे के बड़ी बड़े दुख और ट्रेजडीज़ होने के बावजूद मायूसी कहीं नहीं है, यानी कि पेसिमिज़म जो है वो उसमें कहीं भी नहीं है। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी, मैं पहले भी बता चुकी हूँ कि अगर हम में से कोई ये समझता है कि मेरी ज़िंदगी इतनी मुश्किल क्यों है, तो आप ज़रा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी का मुताला करें, और आप उसके अंदर होने वाली ट्रेजडीज़ जो हैं, उनकी जवान बेटी जो उस वक्त प्रेग्नेंट थी, घोड़े से गिरकर वो उसका अबॉर्शन हुआ और वो वहाँ पे उनकी वफ़ात हुई उनके सामने इंतहाई तकलीफ़ में और कस्म पुरसी में, क्योंकि ये मुसलमान होने की वजह से मक्का वालों ने इनका मुकाता किया हुआ था। शुएब अबी तालिब में इस तरह की भूख थी कि ये लोग जो जानवर होते हैं जैसे छिपकलियाँ हैं और गिरगिटे हैं, ये लोग वो भी खा चुके थे और घास भी ख़त्म हो चुकी थी, इनके इर्द-गिर्द सिर्फ रेत और पत्थर थे, और इनको कहीं से पानी मिलता था तो ये एक एक घूंट शेयर करते थे, बल्कि वो घूंट भी वो डिवाइड करते थे आपस में। फिर उस ट्रेजेडी में और उन फाकों के बाद इनकी सबसे ज़्यादा बिलवड वाइफ हज़रत खदीजा फौत हुई हैं इनके सामने, और वो यानी इनकी ज़िंदगी का एक असासा थी, उन्होंने सब कुछ इनका संभाला हुआ था, और हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम इस कदर डेफिस्टेट हुए हैं कि एक तो शुएब अबी तालिब में मुसलमान फौत भी हुए और बीमार भी हुए और सख्त तकलीफ़ से गुज़रे, फिर हज़रत खदीजा दुनिया से गुज़र गईं, फिर हज़रत अबू तालिब जो इनके मोहब्बत करने वाले चचा थे वो गुज़र गए, यानी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम अपने आखिरी दिनों तक उस साल को आमुल हुज़्न कहते थे। हुज़्न यही लफ्ज़ है ना, हम ला तहज़न कहते हैं ना, तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम उस साल को गम का साल कहते थे और वो उसी से उसको याद करते थे। फिर उनके अपने बेटे इब्राहिम, कासिम, अब्दुल्ला, अपने बेटे, अपने बेबीज़ जो हैं सामने फौत हो रहे हैं एक ऐसे माशरे में जहाँ पे मेल औलाद का होना बहुत ज़रूरी है, और अशद यानी कि एक पेसिमिज़म है कि बेटा नहीं है मोहम्मद का, ये तो इसकी बेनिशान हो जाएगा, ये कब तक बोलता रहेगा, इस तरह कुरान पढ़ाता रहेगा, इसके बाद तो ये चीज़ ख़त्म हो जाएगी। तो वो ज़िंदगी जिस शख्स ने गुजारी है, उस शख्स को आप देखें जिसको दुनिया, जिसको यानी उस वक्त जो मक्का वाले थे वो कहते थे इसने तो बेनिशान ही मरना है, और इसने तो दुम कटा और जड़ कटा, इसने दुनिया से जाना है। आज आप देखें इस दुनिया में उसके कितने करोड़ों बेटे हैं, करोड़ों बेटियां हैं, जो उसके नाम पे अपनी गर्दन कटवाना अपने लिए फ़ख्र समझते हैं। तो ये एक मिसाल है कि जिस चीज़ को हम अच्छा समझ रहे हैं दुनिया में या ज़िंदगी में, असल में वो अच्छी नहीं है, वो हमारी स्क्रिप्टिंग है, वो हमें कोई एक पहले से तैयार की हुई स्क्रिप्ट पढ़ा रहा है और हमें कह रहा है कि उफ़ो बेटे बहुत ज़रूरी हैं, बल्कि ये भी है उफ़ो बेटियाँ भी बहुत ज़रूरी हैं, यानी कि ज़रूरी क्या चीज़ है वो हमें भूल जाती है, वो उस रश में और उस भीड़ में हमें वो ज़रूरी चीज़ भूल जाती है जो कि हमारी तरजीह होनी चाहिए, जो कि हमारी प्रायोरिटी होनी चाहिए। तो बात शुरू हुई थी स्क्रिप्ट से, तो मैंने आपको ये भी बताया कि उस्ताद अलकरनी ने भी लिखा है कि एक तो आप टीवी देखना बंद कर दें, ड्रामे देखने बंद कर दें, फिल्में देखनी बंद कर दें। ठीक है, कभी कभी आपने फैमिली के साथ बैठे हुए हैं, गपशप लगा रहे हैं, ऐसी ये नहीं कि आप बिल्कुल ही यानी कि उनको डांटना शुरू कर दें और वो, लेकिन आहिस्ता 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 इन चीज़ों से आप निकल आएँ। और इन चीज़ों से आप कब निकलते हैं, यानी टीवी ड्रामों और फिल्मों और ख़बरों जैसी फजूलियात से आप कब निकलते हैं, ये आप तब निकलते हैं जब आपकी तरजीहात ठीक होती हैं, जब आपकी प्रायोरिटी सेट होती हैं, तब आपके पास कोई इतना काम करने के लिए होता है कि आपके पास वक्त ज़ाया करने के लिए नहीं होता, और जब आप वक्त को नहीं ज़ाया करते तो वक्त आपको नहीं ज़ाया करेगा, बल्कि वो आपको बहुत आगे लेकर जाएगा, और वो आपको लिव और लव और लर्न और फाइनली फिर लीव अ लेगेसी, यानी कि एक ज़बरदस्त दुनिया के लिए असासा छोड़कर जाने वाला इंसान बना देगा। तो न्यूज़ जो है, ये एलेन डी बॉटन भी यही कहते हैं कि न्यूज़ यहाँ पे इसलिए नहीं है कि वो हमारे लिए अच्छी बातें रिपोर्ट करे, द न्यूज़ इज़ नॉट देयर टू रिपोर्ट राइट्स, द न्यूज़ इज़ अबाउट व्हाट वेंट रॉन्ग, اور جو چیز ہمیں غلط نظر آتی ہے وہ بہت اچھی نیوز بناتی ہے، کیونکہ جتنے زیادہ لوگ اس چیز کو غلط سمجھیں گے اتنے ہی زیادہ لوگ غور سے وہ نیوز سنیں گے اور اس کے اوپر ہاں ہاں کریں گے اور اس کے آگے پیچھے آنے والے اشتہاروں پہ کان دھریں گے اور غور کریں گے۔ تو نیوز یا میڈیا جو ہے جی، یہ آج کل میں آپ کو ایک سمپل سا فتویٰ دے رہی ہوں یہاں پہ، یہ سارا شیطان کی اسکرپٹنگ ہے، یہ ساری اسکرپٹنگ شیطان کی ہے۔ میں نے ایک دفعہ اپنے قرآن کے استاد سے پوچھا تھا کہ حضور ٹی وی پر جو ہے تو اتنے اچھے اچھے لوگ بھی تو آتے ہیں، وہ اپنے جو ہیں تو ڈاکٹر ذاکر نائک ہیں اور ان کے استاد ہیں احمد دیدات ہیں اور بہت مولانا یہ ہیں مولانا وہ ہیں۔ تو انہوں نے یہ کہا کہ بی بی اگر ان کی بات سن کے آپ میں کوئی تبدیلی واقع ہوتی ہے اور وہ جو باتیں کر رہے ہوتے ہیں ٹی وی بند کر کے آپ وہ باتیں کرنا شروع کر دیتی ہیں تو پھر تو ٹھیک ہے، لیکن اگر آپ ٹی وی بند کر کے واپس انہی کاموں کی طرف چلی جاتی ہیں جو آپ اس سے پہلے کر رہی تھیں، تو اس کا مطلب یہ ہے کہ نہ صرف آپ کا وقت ضائع ہوا ہے بلکہ وہ عالم بھی اپنا وقت ضائع کر رہا ہے وہاں ٹی وی پہ۔ تو یہ بڑی ایک خطرناک بات تھی، اور لیکن ان کی یہ بات میں نے گرہ سے باندھ لی ہے، اور آپ کو شاید یہ سن کے حیرت ہوگی کہ میں ٹی وی بالکل نہیں دیکھتی، بلکہ اب تو دیکھتی نہیں، اب تو میں کنیکٹ ہی نہیں کرتی، ٹی وی چل بھی رہا ہو تو میں اپنے کام کرتی رہتی ہوں، اس کو میوٹ کر دیتی ہوں، اگر اس کی آواز آ رہی ہو تو میں کچھ اور سوچنا شروع کر دیتی ہوں یا لکھنا شروع کر دیتی ہوں، تو میں بالکل ٹی وی نہیں دیکھتی، مجھے کسی ڈرامے کا نہیں پتہ، یقین کریں آج کل کے پاکستانی ڈرامے دیکھ کے ذرا میں شوق میں چلی جاتی ہوں کہ اوہ اچھا اب انہوں نے یہ پہننا شروع کر دیا ہے، اور لڑکے لڑکیاں جو ہیں تو وہ ڈرامے میں ہگ بھی کر رہے ہیں، تو یہ تو بہت ہی ماڈرن زمانہ آ گیا ہے شاید، اور ہمارے ڈراموں میں ابارشنس کی باتیں بھی ہو رہی ہیں، تو اب تو ہم میڈیکلی بھی بڑے کریکٹ ہو گئے ہیں، ہم ڈراموں میں ابارشن ڈسکس کر رہے ہیں۔ تو میڈیا جو ہے وہ کم از کم میں نہیں دیکھتی بالکل، اور میں آپ سے بھی یہی ریکویسٹ کروں گی کہ میڈیا آپ کے لیے نہیں ہے، میڈیا اپنے لیے ہے، میڈیا ایک بزنس ہے، اور اگر آپ نے ان کو فائدہ دینا ہے تو بیٹھ کے دیکھتے رہیں، لیکن اگر آپ نے اپنے آپ کو فائدہ دینا ہے اور آپ نے ایک لا تحزن والی زندگی گزارنی ہے تو یہ شیطان کی اسکرپٹنگ جو ہے اس سے اپنے آپ کو دور کر لیں۔ میں آپ کو یہ نہیں کہہ رہی کہ آپ نالج نہ حاصل کریں، میں فیس بک کرتی ہوں، بڑی ایکٹیو ہوں میں فیس بک پہ، بڑے پیج ہیں میرے، لیکن وہ بھی میں اپنے مطلب کے لیے کر رہی ہوتی ہوں، کبھی میں فنڈس مانگ رہی ہوتی ہوں، کبھی میں کوئی اویئرنیس دے رہی ہوتی ہوں، کبھی میں کوئی وہ گرین پلانٹ والے لوگ ہیں اور درخت لگائیں اور پلاسٹک نہ استعمال کریں، اس طرح کی موومنٹس میں ہوتی ہوں۔ تو فیس بک کا میں استعمال اپنے مطلب کے لیے کرتی ہوں، یوٹیوب کا استعمال میں لیکچر سننے کے لیے کرتی ہوں، پھر جو ہے تو قرآن میں اپنے استاد کا دورہ سنتی ہوں، وہ آڈیو فائلز ہوتی ہیں۔ ہاں تو یہ نہیں ہے کہ میں کوئی بالکل یعنی میڈیا سپیس سے باہر ہوں، لیکن میں یہ ٹی وی والا میڈیا جو ہے جس میں اشتہار ہوتے ہیں یہ میں نہیں دیکھتی۔ تو اچھا پھر یہ نیوز کی بات ہو گئی، اس کے بعد یہ ہے ایلین ڈی بورٹن نے یہ پرائیورٹی سیٹنگ میں انہوں نے ایک بڑی زبردست بات بتائی تھی، اور یہ میں نے ضرور آپ کو سمجھانی ہے، آج ہو سکتا ہے لیکچر تھوڑا لمبا ہو جائے کیونکہ بڑے دو دن سے آئی ایم ٹریولنگ اور آئی ایم لرننگ اینڈ آئی وانٹیڈ ٹو شیئر دیٹ ود یو، کیونکہ میرے خیال میں جتنے ایکسپیرینسز میں نے دیکھے ہیں وہ اس سے سب سے زیادہ تو مجھے اپنی غلطی کا احساس ہوا ہے کہ میں نے آپ کو پرائیورٹی سیٹنگ اور رولز اینڈ گولز نہیں پڑھایا اور فرسٹ تھنگس فرسٹ پڑھا دیا ہے، تو یہ میری غلطی ہے۔ ایلین ڈی بورٹن یہ کہتے ہیں، اور استاد القرنی نے بھی اپنی بک میں یہ لکھا ہے کہ جب ہم ایک چیز میں انٹر ہوتے ہیں تو یاد رکھیں کہ امید رکھنا اور ایکسپیکٹیشنز رکھنا، توقعات رکھنا، دو مختلف چیزیں ہیں۔ امید جو ہے اس کو انگلش میں ہوپ کہتے ہیں، اور اس کو عربی میں رجا کہتے ہیں، ٹھیک ہے جی۔ امید کا مطلب یہ ہے کہ ہم اپنے اللہ کی طرف سے پر امید ہیں اور ہم ایک پازیٹیو خیال رکھتے ہیں، ہم اپنی محنت پوری کریں گے اور ہمیں اللہ سے یہ پوری امید ہے کہ وہ ہمیں ایک اچھا رزلٹ دے گا، ٹھیک ہے جی، یہ امید ہے اور یہ رجا ہے اور یہ ہوپ ہے۔ تو جو بھی آپ کام کریں اس کا ہونا تو بہت ضروری ہے۔ دوسری طرف ایک چیز ہے جس کو ہم ایکسپیکٹیشن کہتے ہیں، وہ امید نہیں ہے۔ ایکسپیکٹیشن ایک ایسی چیز ہے جس کے بارے میں ہم یہ کہتے ہیں کہ یہ تو ہو کر ہی رہے گی، ایسا تو ہوگا۔ امید ہم اللہ سے رکھتے ہیں، एलेन डी बॉटन कहते हैं कि पुराने मुआशरों में एक गॉडेस ऑफ फॉर्चून हुआ करती थी, एक किस्मत की देवी हुआ करती थी, जो हर मज़हब में है, हर जो आसमानी मज़ाहिब के अलावा जो मज़ाहिब हैं उनमें ये गॉडेस है। जैसे लक्ष्मी है जो दौलत लाती है, और द ग्रैंड गॉडेस ऑफ फॉर्चून है जो रोमन माइथोलॉजी में है। तो इस तरह की जो देवियां थीं, जो किस हम कहते हैं ना किस्मत की देवी, उन पे मेहरबान हो गई, तो वो किस्मत की देवी जो है वो उनके बिलीफ सिस्टम में थी। तो वो ये कहते थे कि हम किस्मत की देवी से हमें पूरी उम्मीद है कि वो हमारा काम अच्छा करेगी, और अगर कुछ गलत हो जाता था तो वो कहते थे कि किस्मत की देवी शायद नहीं चाहती थी। यानी वो ये नहीं कहते थे कि हम फेल हो गए, वो ये कहते थे कि शायद किस्मत की देवी ऐसा चाहती नहीं थी। हम ये कहते हैं अगर हमारा ईमान बहुत अच्छा है तो हम कहेंगे अल्लाह का शुक्र है कि अल्लाह ने इतना अच्छा किया हमारे लिए। लेकिन अगर कोई हमारी एक्सपेक्टेशन, हमारी यानी उम्मीद अगर ना पूरी हो, एक्सपेक्टेशन नहीं उम्मीद ना पूरी हो, तो हम ये कहते हैं शायद इस वक्त अल्लाह का अमर नहीं था। हम ये नहीं कहते कि हम बहुत बुरे हैं और हमारे इर्द गिर्द के लोग बहुत ही बुरे हैं और ये जगह तो बहुत ही गंदी है क्योंकि इसमें हमारा काम नहीं पूरा हुआ। जब हम ये कहते हैं कि मैं बुरा हूँ, वो सेल्फ पिटी वाली बात याद है, मैं कहूँ कि मैं बहुत बुरी हूँ और मेरे रिश्तेदार भी बहुत ही बुरे हैं और ये जहाँ मैं बैठी हुई हूँ ये तो बहुत ही गंदी जगह है, क्योंकि यहाँ पर मेरी उम्मीद आप नहीं कहेंगे, आप कहेंगे यहाँ पर मेरी तवक्कोआत नहीं पूरी हो रही। तवक्को, तवक्को के वाक़े होने वाली, वाक़ा वाव काफ़ आइन, जैसे हम कहते हैं ना वाक़ा, वो चीज़ वाक़े हो गई, यानी वाकई वो चीज़ हो गई। तो उम्मीद और तवक्को में ये फ़र्क है। उम्मीद हम रखते हैं, उम्मीद एक फीलिंग है, उम्मीद हमें काम करने पे उभारती है। तवक्को जो है वो ये है, हम ये कहते हैं कि ये चीज़ तो होगी, इसने तो वाकई होना है, इसने तो वाकई होना है, और जब हम उस वाकईयत में पड़ जाते हैं तो फिर हम एक्सपेक्टेशंस लगाते हैं, फिर हम तवक्कोआत लगाते हैं, और जब वो नहीं पूरी होती तो फिर हम ना सिर्फ ये कि बिटर हो जाते हैं, हम नाउम्मीद हो जाते हैं, हम अल्लाह से गिला शिकवा करते हैं, हम लोगों को बुरा भला कहते हैं, अपनी रिलेशनशिप्स ख़राब करते हैं, एंड ऑन टॉप ऑफ दैट हम लोग क्या करते हैं, हमारी प्रायोरिटीज़ अपसेट हो जाती हैं, हमारी प्रायोरिटी फिर सारी ऊपर से नीचे गड़बड़ हो जाती है और हम सेल्फ पिटी में एंटर हो जाते हैं। हम अपने सेल्फ पिटी का जो अंदर का जानवर है उसे फीड करना शुरू कर देते हैं कि ऐसा तो नहीं होना चाहिए था, ऐसा क्यों हो गया, हमारी तवक्कोआत के ख़िलाफ़ कैसे हो गया। तो ये उम्मीद और तवक्को का डिफरेंस जो है ये आपने बहुत ज़्यादा, यानी इसको आपने अपने जहन में बहुत क्लियर रखना है, उम्मीद रखनी है लेकिन तवक्कोआत नहीं रखनी है। ठीक है जी, फिर इसी तवक्कोआत के ना पूरे होने की वजह जो है उससे हमें गुस्सा पैदा होता है, ऐसा क्यों हुआ, इसलिए कि हम तवक्को लगा के बैठे हुए थे कि वाकई हमारी मर्ज़ी के मुताबिक ये काम होना है, हमने अल्लाह पर कोई चीज़ नहीं छोड़ी थी, तो फिर हमने ये कहा कि ऐसा क्यों हुआ और ऐसा नहीं होना चाहिए था। जबकि जो गॉडेस ऑफ फॉर्चून है या जो अल्लाह की ज़ात है, दैट इज़ अबव एवरीथिंग, जो वो कॉन्सेप्ट है डिवाइन का, जो कॉन्सेप्ट है वो इन सब चीज़ों से बाला है, और हम उनसे दुआ कर सकते हैं, हम उनसे उम्मीद रख सकते हैं और हम उनसे एक पॉजिटिव एक्सपेक्टेशन रख सकते हैं। लेकिन अगर वो ना पूरी हो तो हम ये कहकर सब्र करते हैं कि अभी इस वक्त का, इस बात का अमर नहीं था, अभी इस चीज़ का टाइम नहीं था। ठीक है जी, अच्छा फिर उसके बाद एक बहुत मज़े का कॉन्सेप्ट है जो योगा में भी पढ़ाया जाता है, और सेनेका एक बहुत मशहूर फिलॉसफर हैं, उन्होंने भी पढ़ाया है, और इस्लाम में भी वो काफ़ी हद तक है कि तुम तैयारी कर लो, तुम अपनी तैयारी मुकम्मल रखो। ये सूरह अहज़ाब और सूरह तौबा, इन सब में, और जहाँ पे बदर और ओहद का ज़िक्र है, इन सब में बार बार अल्लाह मियाँ ये कहता है, और सूरह हदीद में है कि तुम अपनी तैयारी मुकम्मल रखो, तुम्हारी एक हैबत और तुम्हारा एक रोब दुश्मन पे होना चाहिए, और ये अल्लाह ने आसमान से लोहा उतारा है ताकि तुम इसके ज़रिए अपने डिफेंस को मजबूत करो। तो यानी मटेरियल तैयारी, वो तो वेपन्स की बात हो रही है, लेकिन मटेरियल तैयारी को अपने तरफ से जो है तो कोई कसर नहीं छोड़नी चाहिए। ये कॉन्सेप्ट जो है ये योगा में, इसकी एक एक्सरसाइज है कि सुबह जब आप उठें और रात को जब सोने लगें तो जितनी बुरी बातें हो सकती हैं वो सारी सोचें, یعنی آج کے دن میں کیا کیا ہو سکتا تھا. مثلا اگر میں سوچوں تو میں یہ کہوں کہ پچھلے 24 گھنٹے میں جہاز کریش ہو سکتا تھا, گاڑی کا ایکسیڈنٹ ہو سکتا تھا, مجھے فوڈ پوائزننگ ہو سکتی تھی, میں باتھ روم میں پھسل کے گر سکتی تھی, میں بستر سے نیچے گر کے اپنا سر میرا کریک ہو جاتا. یعنی کہ آل دا نگیٹو تھنگس دیٹ کین ہیپن, آپ اس کے بارے میں سوچیں اور ہر ایک کے اوپر یہ کہیں کہ اللہ تیرا شکر ہے, یا جو بھی ڈیوینٹی ہے آپ یہ کہیں اللہ کا شکر ادا کریں کہ یہ نہیں ہوا. دوبارہ سے یہ ایک گریٹیٹیوڈ کی ایکسرسائز ہے جو بہت ضروری ہے. تو ایک تو صبح اٹھ کے آپ نے یہ شکر ادا کرنا ہے کہ آج ہم ان 10 لاکھ یا 1 کروڑ لوگوں میں سے نہیں تھے جو رات کو تو سوئے زندہ, لیکن صبح وہ زندہ نہیں اٹھ سکے, نہ ہم تھے نہ ہمارے پیارے تھے. اس کے بعد آپ نے رات کو سونے سے پہلے یا صبح اٹھ کے یا دونوں ٹائم آپ نے یہ ایکسرسائز کرنی ہے کہ آپ نے یہ سوچنا ہے کہ کیا کیا غلط ہو سکتا تھا جو کہ نہیں ہوا, اور اللہ کا بہت شکر ہے. اس کے بارے میں سینیکا کی ایک بہت زبردست ان کا ایک قول ہے کہ اف یو ڈونٹ لائک فراگس میک شیور دیٹ یو سوالو اے فراگ بیفور یو لیو ہوم ان دا مارننگ. بہت مزے کا ایک کوٹ ہے, یعنی اگر آپ کو مینڈک برے لگتے ہیں تو آپ یقیناً ہر صبح آپ کو ایک مینڈک نگل کر گھر سے نکلنا چاہیے. یعنی جو چیز آپ کو بری لگتی ہے آپ اس کے بارے میں پہلے سے سوچ لیں اور اپنے آپ کو تیار کر لیں, اور اگر اس سے آپ کی کہیں ملاقات ہو بھی جائے تو پھر وہ آپ کو اتنی بری نہیں لگے گی کیونکہ آپ اس کے بارے میں تیاری کر چکے ہیں. ٹھیک ہے جی, تو یہ ساری باتیں اصل میں میں نے آپ کو آج یہ پرائیورٹی سیٹنگ کا ایک پریمبل ہے کہ پرائیورٹیز ہم لوگ جب سیٹ کرتے ہیں تو ان کی مین جو دشمن ہیں پرائیورٹی سیٹنگ کے, ہم پرائیورٹیز کیوں نہیں سیٹ کرتے, سب سے پہلے تو پیسیمزم ہے کہ کیا فرق پڑے گا, ان کو ہم کیوں کہیں, ہم ایسا کام کیوں کریں. دوسرا ہے کہ ہم سیلف پٹی کرتے ہیں اور ہم سارا وقت اپنے اوپر رحم کرنے میں اتنے مصروف ہوتے ہیں کہ ہم اپنے انوائرمنٹ پہ اور لوگوں پہ کوئی اثر نہیں ڈال سکتے اور ایک ناکام زندگی گزار رہے ہوتے ہیں. تیسری بات یہ ہے کہ ہم شکر نہیں ادا کرتے. ہم اچھی باتوں کا جب شکر ادا کریں گے تو ہماری زندگیوں میں وہ باتیں زیادہ ہوں گی اور ہمارے ایکسپریشن میں وہ باتیں زیادہ ہوں گی. چوتھی بات پرائیورٹی سیٹنگ میں جو میں نے آپ کو سمجھائی تھی وہ یہ ہے کہ ہم اب کس کی اسکرپٹس پہ اپنا ٹائم ضائع کر رہے ہیں, کہ شیطان کی اسکرپٹ ہے یا رحمان کی اسکرپٹ ہے. جو ٹائم ہم لوگ ٹی وی دیکھنے میں اور گپے شپ میں فضول, یعنی کہ غیبت کرنے والی گپ شپ جو ہے اس میں لگا رہے ہیں, اور 10 جوڑے ہونے کے باوجود 11واں جوڑا خریدنے میں اور اس کے بارے میں سوچنے میں لگا رہے ہیں, اگر وہی ٹائم ہم لوگ ایک پازیٹیو کام میں لگائیں اور اپنی کسی ترجیح میں وہ ٹائم انویسٹ کریں تو یقیناً ہماری زندگی بہت ہی بامانی اور بامقصد ہو سکتی ہے اور ہماری ترجیحات ٹھیک ہو سکتی ہیں. اس کے بعد جو میں نے آپ کو بڑا کانسیپٹ آج پڑھایا ہے وہ امید اور توقع کا ہے, کہ امید اور توقع میں فرق کیا ہے, ہوپ اور ایکسپیکٹیشن میں فرق کیا ہے. میک شیور کہ آپ بہت ہوپ فل رہیں لیکن آپ ایکسپیکٹیشن کسی سے بھی نہ رکھیں, تبھی آپ کی پرائیورٹیز ٹھیک ہوں گی. اور آخری بات جو میں نے آپ کو پڑھائی تھی وہ یہ تھی کہ ہر چیز کے لیے, ہر ایونچوالٹی کے لیے تیار رہنا چاہیے. زندگی میں, دنیا میں, دن میں جو جو نگیٹو باتیں ہو سکتی ہیں ان کو سوچا کریں. یہ نہیں ہے کہ ہم ان کے بارے میں سوچیں بھی نہیں, اور اگر کچھ ہو جائے تو پھر ہم بالکل شوق میں چلے جاتے ہیں کہ ہمارے ساتھ ایسا کیوں ہو گیا. نہیں, ان کے بارے میں سوچیں, ان پر توجہ دیں اور ان کے لیے اپنے آپ کو تیار کریں, ان کے لیے اپنے اندر ایک اسٹرینتھ پیدا کریں. اور میں نے آپ کو اس میں سینیکا کا قول پڑھایا وہ بھی میں نے آپ کو لکھا ہوا بھیج دوں گی. تو آج کا سیشن یہی تھا, کل انشاءاللہ ڈیفینیٹلی پرائیورٹی سیٹنگ کی پوری ایکسرسائز میں آپ کو ایک کر کے دکھاؤں گی انشاءاللہ, اور اس سے بہت فائدہ ہوگا آپ کو. اور فرسٹ تھنگز فرسٹ کرنے والے اور ایک حزن سے فری زندگی گزارنے والے انسان بننے کی دعا کے ساتھ اور کل ملنے کے وعدے کے ساتھ آج ختم کرتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.